नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग कुराकानी गर्ने गर्छौं। आज हामी कुष्ठरोगको विषयमा कुराकानी गर्छौं। नेपालबाट कुष्ठरोग निवारण भएको करिब 12 वर्ष बढ़ी पुगेको छ। यो अवस्थामा पनि छिटपुट रूपमा कुष्ठरोगीका संख्या भेटिने गरेको तथ्याङ्क बेला बेला बाहिर आउने गरेको छ। यो वर्ष आजको दिन कुष्ठरोग दिवस मनाइँदैछ। आजको यो वर्षको कुष्ठरोग दिवसको नारा शून्य कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता भन्ने तय गरिएको छ। नेपालमा कुष्ठरोग निर्मूल भएको घोषणा भइसक्दा पनि अहिले पनि कुष्ठरोगीहरूको संख्या केही देखिनुको कारण चाहिँ के हो? के पूर्ण रूपमा यो रोग निर्मूल हुन सक्दैन? यसमा यो निर्मूल गर्न चुनौतीहरू के कस्तो छ र सरकारले यस सम्बन्धी कामहरू कसरी अगाडि बढ़ाइरहेको छ? आज हामी यिनै विषयमा एकजना वरिष्ठ चर्मरोग तथा कुष्ठरोग विशेषज्ञ डाक्टर महेश शाहसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ डाक्टर साहब कार्यक्रममा यहाँलाई।
नमस्कार।
हजुर,
आजको कार्यक्रम सुन्ने श्रोताहरू उहाँहरूलाई पनि हामी हार्दिक अभिनन्दन गर्दछौँ।
अब आज हामी यो कुष्ठरोग दिवसको सन्दर्भ पारेर नेपालमा यसको अवस्था, चुनौती लगायतका विषयमा कुराकानी गर्न प्रयास गरिरहेका छौं, खोजिरहेका छौं। अब नेपालमा कुष्ठरोग निर्मूल भएको घोषणा भएको करिब 12 वर्ष पुगेको छ। अब यो अवस्थामा पनि अहिले फाटफुट रूपमा कुष्ठरोगीको संख्या देखिएको तथ्याङ्कहरू बाहिर आएका छन्। नेपालमा कुष्ठरोगीहरूको संख्या, कुष्ठरोगको अवस्था कस्तो छ, यसैबाट यो कुराकानीको शुरूआत गरौं न।
हामी आज विश्व कुष्ठरोग दिवस मनाउँदैछौँ। यो 69 कुष्ठरोग दिवस हो, होइन? यो विशेष कार्यक्रम अन्तर्गत नेपालमा पनि र विश्वमा पनि कुष्ठरोग दिवस मनाइन्छ। र नेपालमा हुन त 2010 घोषणा कुष्ठरोगको हामी जुन भन्छौँ नियन्त्रण, खासै यो भने कोही शब्द बुझ्नुपर्छ भने एकभन्दा कम 10,000 जनसङ्ख्यामा एकभन्दा कम भएको बुझ्नुपर्छ। हामी पुरै उन्मूलनै भनेर बुझ्नुहुन्न, होइन? त्यसको लागि भनेको सङ्ख्या घटेको हो। यो 2010 नेपाल सरकारले, होइन, हाम्रो अब जनसमुदायको ठुलो रिस्क छैन भने जस्तो हामी बुझ्नुपर्छ कि,
होइन?
र अहिले हामी अब हेर्ने हो भने हाराहारी 25,000-3,000 हरेक वर्ष देखा पर्छ अहिले पनि। तर त्यो मध्ये यो आर्थिक वर्ष 2077-78 तथ्याङ्क हामीले केलाएर हेर्दाखेरि अब 2,173 नयाँ बिरामीहरू फेला परेका छन्। अब यसमा हामी के भन्छौँ कि यसपालि कोभिडको असरले पनि जति बिरामीहरू पुग्न सक्नुपर्ने अवस्थाहरूमा केही न केही हामी भन्छौँ कि असर पर्यो होला भन्ने हामीहरू सोचाइ हो, होइन? तर यो 2,173 नयाँ कुष्ठरोग रोगी पत्ता लागेका छन्। त्यो मध्ये पनि हामी के देख्छौँ भने बच्चाहरूमा अझै हामी, होइन, बच्चाहरूमा अझै 4.6% बच्चाहरूमा अझै फेला परेको छ। यो तथ्याङ्कले के बताउँछ भने हाम्रो समाजमा अझै एकबाट अर्को सर्ने जुन नयाँ बिरामी अझै लामो समय हुन सक्ने हामीलाई एउटा भनौँ कि चुनौती जस्तो देखिन्छ। दोस्रो, हामी कुष्ठरोग एउटा माइक्रोब्याक्टेरियम कीटाणुले गर्दा हो, यसको बहुऔषधि अति नै प्रभावकारी औषधि उपलब्ध छ यसलाई हामीले, तर यसमा मुख्य के भने यो रोग कीटाणुको कारणले भए पनि यसको असरले हामी आँखाको, हातको, खुट्टाको हामी मांसपेशीहरू कमजोर भएर त्यसपछि स्पर्श शक्ति हराएर हामी के भने कि अङ्गभङ्ग हुन सक्छ र त्यसले गर्दाखेरि अहिले नयाँ बिरामी हामी देख्छौँ कि जुन पत्ता लागेका छन् त्यो मध्ये पनि 4.3% हामी पहिलोचोटि रोग पत्ता लगाउँदाखेरि नै अङ्गभङ्ग भएको पाइन्छ। यो तथ्याङ्कले हामीलाई के बताउँछ भने अझै हाम्रो समाजमा जनचेतनाको कमी भएकोले हामी समयमै हामीलाई अलिकति लक्षण देखियो शङ्का लाग्यो भने हामी समयमै उपचारको खोजीमा जाउँ र अङ्गभङ्ग हुनुभन्दा अगाडि नै हाम्रो रोगको निदान होस् उपचार होस् र अङ्गभङ्ग हुनुबाट जोगाउँ बचौँ।
भनेपछि यहाँले भन्नुभयो जस्तै अब 4.3% चाहिँ अङ्गभङ्ग सुरुकै स्टेजमा अङ्गभङ्ग भएको पाइयो। अब यो हिसाबले चाहिँ अब कति उपचारमा नआउने भित्रभित्रै चाहिँ कुष्ठ रोग चाहिँ उनीहरूमा देखिने यो समस्या रहेछ नि त होइन? अब तथ्याङ्क हेर्दा अब तराईका जिल्लाहरूमा बढी प्रभावितको संख्या देखिएको छ, यसको कारण चाहिँ के हो? सँगै अब बालबालिकामा 4.6% बच्चाहरूमा चाहिँ कुष्ठरोग देखियो भनेर यहाँले तथ्याङ्क प्रस्तुत गर्नुभयो, यसको कारण चाहिँ के हो?
अब हामी यसको लागि हामी के हो भने तराईको हामी अब नेपाल सरकारले 2010 जति बेला हामी निकैको घोषणा गर्यो होइन त्यति बेला भनेको अधिराज्यभरिको तथ्याङ्कलाई हामी त्यो प्रिभिलेन्स रेट भन्छौँ अघि मैले जुन भनेको थिएँ एकभन्दा कम 10,000 जनसङ्ख्यामा त्यो अनुसार हो। तर त्यही हाम्रो तराईको भागहरूमा जहाँ कि त्यो प्रिभिलेन्स रेट अलिकति बढी नै छ, एकभन्दा बढी नै छ भनेको त्यो हाम्रो कामहरू पकेट पकेट एरियामा अझै बढी छ भने हामीले बुझ्नुपर्छ। र त्यसमध्ये अब विभिन्न कारण होला, हामी के भने कि जनसङ्ख्या घनत्वको बढी कारण होला होइन, त्यसपछि हामी अब इजिली भनौँ कि मुभमेन्टहरू जस्तो पहाडमा जनसङ्ख्या टाढा टाढा भनौँ कि मान्छेहरू टाढा टाढा बस्ने भएको उनको सम्पर्क अलिकति कम हुन्छ तुलनात्मक तराईको। त्यसपछि अरू पनि अब विभिन्न फ्याक्टरहरूलाई हामीले यही डाइरेक्ट भन्न मिल्दैन, तर त्यसको साथसाथै हामी पोषणका कुरा होला होइन, औषधि उपचारमा हाम्रो भनौँ कि खोजी को कुरा होला, विभिन्न फ्याक्टरहरू होला।
अब अर्कोतर्फ अब कुष्ठरोग भनेको छालामा लाग्ने रोग हो, छालामा खासै लागिहाले पनि मानिसहरूले अलिकति वास्ता नगर्ने केही सन्निको होला त भन्ने एउटा मानसिकता पनि हुन्छ। अब त्यो हिसाबले चाहिँ कुष्ठरोगीको संख्या बढ्दै गएको र यसले चाहिँ थप जटिलता सिर्जना गरेको मान्न सकिन्छ?
अवश्य हो। अब अहिले हामी के भन्छौँ भने अब पहिला कुष्ठरोगको लागि छुट्टै एउटा बडी एक्टिभिटी हुन्थ्यो भनौँ नि, तर अहिले विश्व स्वास्थ्य संघले नै पनि के गरिसक्यो भने यो जति पनि नेग्लेक्टेड ट्रपिकल डिजिज छ होइन 20 डिजिज छ त्यो मध्ये एउटा कुष्ठरोगलाई पनि राखिएको छ होइन, र त्यो उनको अनुसार के हो भने अब धेरै तहबाट नेग्लिजेन्स नेग्लेक्टेड भनौँ नि, नेग्लेक्टेड भनेको अब यो थोरै समुदायको मान्छेलाई हो त्यसैले तिनको लागि एटेन्सन धेरै नभएको हेल्थ सिस्टममै होला होइन, कि त्यहाँ बजेट कम दिएको त्यसले गर्दाखेरि त्यहाँ पहुँच नभएको हुन सक्छ होइन। दोस्रो त्यसलाई त्यसैले अहिले इन्टिग्रेटेडकै रूपमा गरिदिएको छ कि जसले गर्दाखेरि यो थोरै बजेटमा भए पनि कुष्ठरोग अब जस्तो अहिले हाम्रो नेपालमा कालाजार होला मलेरिया होला त्यो सबैलाई समेट्ने गरी थोरै आय स्रोतले पनि भनौँ कि ले गर्दाखेरि अधिकतम काम हुन सकोस्। तर हामी के भने यो रोगमा हामी देख्ने लक्षण छालामा हो, तर त्योभन्दा अगाडि पनि हाम्रो नसामा यसको कीटाणुले असर पारेर हामीलाई हात खुट्टा झमझम हुन सक्छ होइन, हामी दागी नदेखेको हुनसक्छ किनभने यसमा देखिने लक्षणहरू खास गरेर नचिलाउने खालको अस्पष्ट थाहा नपाएको दागी देख्नु हो, हातखुट्टा झमझम गर्नु हो, कानको नोती अलिकति बाक्लो हुने, हामी खाने पाइकन हातखुट्टामा फोका घाउ भइहाल्ने अनि हामीले के विचार गर्छौँ कि यो फलानुमा ठोकिएर भएको घाउ हो, तर त्यसलाई हामीले विचार गर्दैन कि मेरो स्पष्ट शक्ति हराएको छ, त्यसलाई वास्ता नगरेर पनि हो भनेको यो विभिन्न कारणहरू छन्। यो त यो अलि यसको यो रोगको इन्क्युबेसन पिरियड हामी हाम्रो शरीरमा कीटाणु प्रवेश गरिसकेपछि पनि लामो समयपछि मात्रै लक्षणहरू देखा पर्छन्। हामी अब यसको इन्क्युबेसन पिरियड 2-5 वर्षसम्म भनिएको छ औसतमा, तर पनि यसको असर भनौँ कि वैज्ञानिकहरूले प्रमाणित गर्ने अनुसारले 40 वर्षसम्म पनि हुन सक्छ। भनेको अरू रोग जस्तो छिटै सरिहाल्ने पनि होइन, छिटै लक्षण पनि देखा पर्ने होइन, त्यसले गर्दाखेरि हाम्रो के भन्छ त्यो निदानमै पनि ढिला हुन पुग्दो रहेछ।
भनेपछि यसले भित्रभित्रै प्रभाव पार्न सक्छ।
हजुर हजुर, नछ मुख्य हामी के भने हामी आँखाले देख्ने छालामा हो दागी, तर असर पार्ने भित्र नसामा असर पारेपछि हाम्रो खास गरेर हामी आँखाको ढक्नेको असर नसा, हातको नसाहरू, खुट्टाको नसाहरू, त्यसले गर्दाखेरि हाम्रो आँखाको नानीको स्पर्श शक्ति हराउन सक्छ, आँखाको ढक्नी बन्द नहुन सक्ने हुन्छ, हातमा स्पर्श शक्ति हराउन सक्छ, मांसपेशीहरू हातको कमजोर भएर हामी दैनिक गरिरहेको काममा बाधा पुग्न सक्छ, त्यस्तै खुट्टाको स्पर्श शक्ति हराएर हामी हिँड्दाखेरि घाउ भएको ठोकेको हाल्न पाउने, घाउ भइसकेपछि निको हुन अलिक बढी समय लाग्ने, र हामीलाई कहिलेकाहीँ त्यसमा पनि अङ्गभङ्ग भएपछि हामीलाई हिँडडुल गर्न आफ्नो दैनिक कार्यक्रम गर्न बाधा पुग्न जान्छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी कुष्ठरोगका विषयमा कुराकानी गरिरहेका छौं वरिष्ठ चर्मरोग तथा कुष्ठरोग विशेषज्ञ डाक्टर महेश शाहसँग। अब आजको कुष्ठ अन्तर्राष्ट्रिय कुष्ठरोग दिवस पनि परेको छ आज, र यो वर्षको नारा शून्य कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानका लागि ऐक्यबद्धता रहेको छ। डाक्टर साहब, अब शून्य कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता कस्तो हुन सक्छ, कसरी योगदान पुग्न सक्छ?
हो, अब चाहिँ हामी के देख्यो भने यो हाम्रो लागि ठुलो चुनौती हो, र हामी सबै मिलेर भनौँ कि सरकार, सरकारी गैर सरकारी समाजसेवी हरेकले हामी जागरूक भएर के हामी बुझ्नु पर्यो कि हाम्रो समाजमा अहिले पनि नयाँ कुष्ठरोगको बिरामी देखा पर्दैछ है, त्यसको लागि हामीले जागरूक हौँ। जागरूकता भइसकेपछि हामीले आफैले केही अलिकति शङ्का लाग्यो भने बेलैमा हामी स्वास्थ्य संस्थामा गएर सम्पर्क गरौँ। हामी नेपाल सरकारको हरेक स्वास्थ्य संस्थामा हामी दक्ष तालिम प्राप्त कर्मचारीहरू छन्। त्यसको बाहेक हामी निशुल्क बहुऔषधि, प्रभावकारी औषधि कुष्ठरोगको लागि पनि उपलब्ध छ, र अहिलेसम्म यसको लागि छुट्टै अरू रोग जस्तै, जस्तो हामी उदाहरणको लागि लियौँ, टिबीको लागि हाम्रो क्षयरोगको लागि बिसिजी खोप छ, र कुष्ठरोगको लागि छुट्टै अहिलेसम्म खोप नबनेकोले हामी अहिलेसम्म केमा आधारित छौँ भने छिटो बिरामी पत्ता लगाउने, उपचार गर्ने, जसले गर्दाखेरि एकबाट अर्कोमा नसरोस्, भनेको यो सर्न रोगलाई शून्य हुनलाई हामीले हाम्रो जति पनि एक्टिभिटी छ त्यो चाहिँ त्यससँग लक्षित जानुपर्छ, छिटो पत्ता लगाउने, उपचार गर्ने, अनि जसले गर्दाखेरि एकबाट अर्को सर्दैन। अनि दोस्रो हामी के हो भने यो रोगमा हामी देखिसक्छौँ कि अङ्ग भङ्ग भएर हामी हाम्रो समाजमा यसको ठुलो एउटा असर परेको छ होइन. उहाँहरूको सामाजिक हामी एउटा जुन भन्छौँ कि समाजमा बसेर उहाँहरूको सामाजिक भनौँ कि पुनर्स्थापनका कुरा उहाँहरूले गरिरहेको काम आर्थिक रूपमा गर्नुपर्ने पुनर्स्थापनका कुराहरूका धेरै चुनौती छन्. त्यसैले हामीले सबै मिलेर हामी कुष्ठरोगको किटाणु कुष्ठरोग लागेको मान्छेलाई छ महिनादेखि वर्ष दिनको उपचार गरिसकेपछि उनको शरीरको किटाणु नष्ट भइसक्यो, उहाँ अरू सभ्य मान्छे जस्तै सक्षम छन्, उहाँहरूलाई कसैले हेला नगरोस्, सरकारले पनि त्यस उहाँहरूको सामाजिक बौद्धिक आर्थिक पुनर्स्थापनमा जोड दिनुपर्छ र कसैले भेदभाव गर्छ भने त्यो अनुसारले उनलाई भनौँ कि नेपाल सरकारले कसरी
हस् डाक्टर साहब, आजका लागि हामीसँग निर्धारित समय यति नै रह्यो. यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो. रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद. हजुर, आजको अन्तर्संवादमा हामीले आज परेको अन्तर्राष्ट्रिय कुष्ठरोग दिवसको सन्दर्भ पारेर नेपालमा यसको अवस्था, चुनौती लगायतका विषयमा एकजना वरिष्ठ चर्मरोग तथा कुष्ठरोग विशेषज्ञ डाक्टर महेश शाहसँग कुराकानी गर्यौं. यो सँगै आजको अन्तर्संवाद यति नै. प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.